इतवार 1 अप्रैल, सैरवीन के साथ उमर आफरीदी का सलाम। भारत के ज़ेर इंतज़ाम कश्मीर में मुसल्ला झड़पों में 2 फौजियों और 8 अस्करियत पसंदों की हलाकत के बाद मुजाहिरीन पर फायरिंग, 2 शहरी हलाक, पायदार अमन कैसे आएगा?
सस्टेनेबिलिटी के लिए हिंदुस्तान और पाकिस्तान के बीच में मुज़ाकरात शुरू होने की ज़रूरत है।
तफसील अहम आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है, नाज़िश ज़फ़र से खबरें सुनिए। इंडिया के ज़ेर इंतज़ाम कश्मीर में 3 मकाम पर मुसल्ला तसादुम में पुलिस के मुताबिक 8 अस्करियत पसंद और 2 फौजी अहलकार हलाक हो गए हैं। तसादुम के दौरान मुजाहरे हुए, पुलिस ने मुजाहरीन पर फायरिंग की जिसमें 2 शहरी हलाक जबकि दर्जनों जख्मी हुए हैं। तफसीलात के साथ श्रीनगर से रियाज मसरूर।
पुलिस सरबराह के मुताबिक शोपियान और अनंतनाग में 3 मकामात पर शिदत पसंदों का मुहासरा किया गया जिसके बाद तसादुम शुरू हुआ। मारे गए शिदत पसंदों में से 7 का ताल्लुक शोपियान जिले से है जबकि एक और शिदत पसंद भी कश्मीरी ही है। तसादुम आराई के दौरान मकामी लोगों ने जबरदस्त एहतजाज किया, पुलिस और फोर्सेज ने मुजाहिरीन पर फायरिंग की और लोहे के छर्रों का इस्तेमाल किया। इस कार्रवाई में 2 शहरी हलाक और 50 से ज्यादा जख्मी हो गए। इस वाकये की खबर आम होते ही वादी में हड़ताल हो गई और अलहदगी पसंदों के मुश्तरका इतिहाद ने कल भी हड़ताल की अपील की है। हुकूमत ने मुजाहिरों को रोकने के लिए अंदरूनी रेल सर्विस और इंटरनेट को मुअत्तल कर दिया है और कल तालीमी इदारों में छुट्टी का ऐलान किया गया है।
ईसाइयों के मजहबी पेशवा पोप फ्रांसिस ने मजहबी त्यौहार ईस्टर के हवाले से अपने रिवायती खिताब में कहा है कि दुनिया भर के रहनुमा शाम में खूनरेजी के फौरी खात्मे के लिए इकदाम करें। उनका मजीद कहना था कि शामी अफराद पर एक ना खत्म होने वाली जंग मुसल्लत है। इधर शामी फौज का कहना है कि मशरक़ी गूता से इनखला के मुआहिदों के तहत 1.5 लाख जंगजुओं और उनके ख़ानदान के अफराद को निकाला जा चुका है जबकि सरकारी TV पर फिलाकुर रहमान तंजीम से ताल्लुक़ रखने वाले जंगजुओं को बागियों के आखिरी गढ़ दूमा से निकलते हुए दिखाया गया है। 10 साल के अरसे में पहली मरतबा जनूबी कोरिया के पॉप फनकार शिमाली कोरिया में फ़न का मुजाहरा कर रहे हैं। इस तकरीब में शिमाली कोरिया के रहनुमा किम जोंग उन ने भी शिरकत की है। तफसीलात के साथ सलीम अहमद।
जनूबी कोरिया से 200 के करीब गुलकारों, रक्कासों और तकनीकी अमले पर मुश्तमिल ताइफा शुमाली कोरिया पहुंचा है जहां वो एक तकरीब में अपने फ़न का मुजाहिरा कर रहा है। मशहूर पॉप बैंड रेड वेलवेट भी मंगल को अपने फ़न का मुजाहिरा करेगा। दूसरी जानिब अमरीका और जनूबी कोरिया की मुश्तरका फ़ौजी मशकों का आगाज़ हो गया है। इन मशकों में तकरीबन 3 लाख अहलकार हिस्सा ले रहे हैं। इस साल मशकों का दौरानिया मामूल से कम होगा। आम तौर पर इन मशकों में जनूबी कोरिया जारहाना अंदाज में अपनी अस्करी ताकत का मुजाहरा करता है लेकिन इस मरतबा शुमाली कोरिया के साथ कशीदगी कम करने के हवाले से जनूबी कोरिया गैर मामूली बर्दाश्त का मुजाहरा कर रहा है।
इसराइली फौज ने खबरदार किया है कि वो मुबैना दहशतगर्द अहदाफ को निशाना बनाने के लिए गजा की पट्टी के अंदर कार्रवाई कर सकते हैं। दूसरी जानब अकवामे मुत्तहिदा के सेक्रेटरी जनरल की जानब से इस वाक़े की आज़ादाना तहकीकात के मुतालबे को भी इसराइल ने मुस्तरद कर दिया है। तफसीलात के साथ ज़फ़र सैयद।
इसराइली फौज के एक सीनियर अहलकार ने सहाफ़ियों को बताया कि गजा में काबिज अस्करियत पसंद गिरोह हमास इसराइल के खिलाफ अपने हमलों के मनसूबों पर पर्दा डालने के लिए फ़लस्तीनी मुजाहिरीन को इस्तेमाल कर रहा है। दूसरी जानिब फलस्तीनी रहनुमा महमूद अब्बास ने कहा है कि जुमे को होने वाले खून खराबे की जिम्मेदारी इसराइल पर आयद होती है। गजा की सरहद पर इसराइली फौजियों के हाथों 16 फलस्तीनी मारे गए थे। कल उनकी नमाज़ी जनाजा में हजारों अफराद ने शिरकत की और बदले का मुतालबा किया।
पाकिस्तान के सूबे बलोचिस्तान के दारुल हुकूमत क्वेटा में नामालूम मुसल्ला अफराद के हमले में हजारा कबीले से ताल्लुक रखने वाला 1 शख्स हलाक और 1 जख्मी हुआ है। तफसीलात के साथ क्वेटा से मोहम्मद कासिम।
हजारा कबीले से ताल्लुक रखने वाले अफराद को शहर के मसरूफ तरीन इलाके कंदारी बाजार में निशाना बनाया गया। सिटी पुलिस स्टेशन के कलकार के मुताबिक हजारा कबीले से ताल्लुक रखने वाले अफराद एक पीली टैक्सी में कंदारी बाजार से गुजर रहे थे जहां नामालूम मुसल्ला अफराद ने उनकी गाड़ी पर फायर खोल दिया। फायरिंग से गाड़ी का ड्राइवर हलाक जबकि गाड़ी में सवार एक और शख्स शदीद जख्मी हुआ। पुलिस एहलकार के मुताबिक ये टारगेट किलिंग का वाकया है।
इस्लामाबाद में ख़वातीन का एक ग्रुप चंद बरस से हर साल ख़वातीन की साइकिल रैली का इनेकाद करता है। इस मार्च का मकसद इस बात पर जोर देना है कि अवामी मकामात पर किसी भी सवारी का इस्तेमाल ख़वातीन के लिए महफूज बनाना ज़रूरी है। मार्च में शरीक चंद ख़वातीन का कहना था,
एक एक्सेप्टेंस लाने के लिए कि जो मीन्स ऑफ ट्रांसपोर्टेशन है बाइक, ना सिर्फ ये इन्वायरमेंट फ्रेंडली है, ये हेल्थ फ्रेंडली भी है, एक्सेप्ट किया जाए نہ کہ ان کو ہراس کریں اور وہ پھر کر دوبارہ نکلنے کی کوشش نہیں کریں.
یہ جتنی دفعہ بھی میں اپنے گھر سے نکلی ہوں سائیکل چلانے کے لیے باہر, تو ہمیشہ میں نے یہی دیکھا کہ لوگوں کے لیے اتنی عجیب بات ہوتی ہے کہ کوئی لڑکی اگر سائیکل پہ نظر آ جائے, اور میں بلکہ دیکھتی ہوں کہ مجھے ارد گرد واقعی کوئی لڑکی نظر نہیں بھی آتی, میں اکیلی ہی لڑکی ہوتی ہوں. تو میں چاہتی ہوں کہ یہ نارمل بات ہو جائے تاکہ سب ہی لوگوں کے لیے کوئی اتنی عجیب بات نہ ہو, تاکہ سب مجھے گھورے نہیں, اور میں ویسے ہی جیسے سب اگر لڑکے سکون سے رات میں یا دن میں کبھی بھی سائیکل چلا سکیں تو میں بھی چلا سکوں.
روس میں کیمہوروا کے علاقے میں شاپنگ مال میں آگ لگنے کے واقعے کے بعد وہاں کے گورنر امان تولیف نے استعفیٰ دے دیا ہے. گزشتہ ماہ آگ لگنے کے واقعے میں درجنوں افراد ہلاک ہو گئے تھے. صدر ولادیمیر پوتن نے بھی واقعے کو انتظامیہ کی غفلت کا نتیجہ قرار دیا تھا.
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے. آپ کا خط ملا, سب سننے والوں کو عارف وقار کا سلام پہنچے.
ہم سے کچھ پوچھنا چاہیں یا ہمیں کچھ بتانا چاہیں تو خط لکھ کر ہم سے رابطہ کر سکتے ہیں. پتہ ہے پوسٹ باکس 3101 اسلام آباد. آپ کے خطوں کے جواب ہر اتوار کو سیربین میں دیے جاتے ہیں.
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں. اسرائیل کی غزہ کے اندر فوجی کارروائی کی دھمکی, چینی خلائی اسٹیشن زمین سے ٹکرانے کو ہے. اس کے علاوہ بات سے بات اور آپ کے خط بھی پروگرام میں شامل ہیں. پہلے سیربین کا اہم موضوع, بھارت کے زیر انتظام کشمیر میں سیکیورٹی حکام نے اس سال کے سب سے بڑے فوجی آپریشن کے دوران کئی شدت پسندوں کی ہلاکت کا دعویٰ کیا ہے. ان کارروائیوں میں فوج کو بھی جانی نقصان پہنچا ہے, جبکہ تصادم کے مقام پر مظاہرہ کرنے والوں پر فورسز کی فائرنگ سے دو شہری ہلاک اور درجنوں زخمی ہو گئے ہیں. تفصیل سری نگر سے نامہ نگار ریاض مسرور کی زبانی.
کشمیر پولیس کے سربراہ شیشپال وید نے جنوبی کشمیر کے شوپیان اور اننت ناگ اضلاع میں تین مقامات پر ہوئی مسلح تصادم آرائیوں میں 8 شدت پسندوں اور 2 فوجی اہلکاروں کی ہلاکت کی تصدیق کر دی ہے. ان کا کہنا ہے کہ خفیہ اطلاع کے بعد آپریشن ہفتے کی شام سے ہی شروع کیا گیا تھا. پولیس سربراہ کے مطابق شوپیان اور اننت ناگ میں 3 مقامات پر شدت پسندوں کا محاصرہ کیا گیا جس کے بعد تصادم شروع ہوا. مارے گئے شدت پسندوں میں سے 7 کا تعلق شوپیان ضلع سے ہے, جبکہ ایک اور شدت پسند بھی کشمیری ہی ہے. جنوبی کشمیر میں تعینات فوج کی وکٹر فورس کے سربراہ میجر جنرل بی ایس راجو نے بتایا کہ یہ آپریشن کئی ہفتوں کی تیاری کے بعد ہوا. میجر جنرل راجو نے دعویٰ کیا کہ مارے گئے شدت پسندوں میں وہ 2 شدت پسند بھی تھے جنہوں نے گزشتہ برس ایک کشمیری فوجی لیفٹیننٹ عمر فیاض کا قتل کیا تھا. تصادم آرائی کے دوران مقامی لوگوں نے زبردست احتجاج کیا. پولیس اور فورسز نے مظاہرین پر فائرنگ کی اور لوہے کے چھروں کا استعمال کیا. اس کارروائی میں 2 شہری ہلاک اور 50 سے زیادہ زخمی ہو گئے. اس واقعے کی خبر عام ہوتے ہی وادی میں ہڑتال ہو گئی اور علیحدگی پسندوں کے مشترکہ اتحاد نے کل بھی ہڑتال کی اپیل کی ہے. حکومت نے مظاہروں کو روکنے کے لیے اندرونی ریل سروس اور انٹرنیٹ کو معطل کر دیا ہے اور کل تعلیمی اداروں میں چھٹی کا اعلان کیا گیا ہے. پولیس سربراہ ایس پی وید کا کہنا ہے کہ اننت ناگ میں ہوئے تصادم کے دوران ایک شدت پسند کو زندہ گرفتار کیا گیا. تازہ ہلاکتوں کے بعد کشمیر میں جاری کشیدگی میں اضافہ ہوا ہے. حکومت نے اس سال سیاحت کو فروغ دینے کے لیے گزشتہ روز آل انڈیا ٹوریزم کانکلیو منعقد کیا تھا, جس میں بھارت کی مختلف ریاستوں کے ٹور آپریٹرز نے شرکت کی. اس موقع پر وزیر اعلیٰ محبوبہ مفتی نے قیام امن کے لیے عام لوگوں سے تعاون کی اپیل کی تھی. اسی دوران پولیس سربراہ نے علیحدگی پسند رہنماؤں سید علی گیلانی, میرویز عمر فاروق اور یاسین ملک پر برسوں سے عائد پابندیوں کے خاتمے کا اعلان کیا اور کہا کہ یہ لیڈر کہیں بھی جانے کے لیے آزاد ہیں, لیکن ان کے عوامی رابطے سے امن و قانون میں خلل نہیں پڑنا چاہیے. کئی سال بعد گزشتہ جمعہ کو تینوں رہنماؤں نے مختلف مقامات پر جمعہ کے اجتماعات سے خطاب کیا. میرویز عمر فاروق نے کشیدگی کے لیے حکومت ہند کو ذمہ دار قرار دیا.
حکومت ہندوستان, ہند حکومت آئی چون رود اکوئی اپروچ ایسا کرو طاقت کے ذریعے مسئلہ حل.
ان کا کہنا تھا کہ حکومت کشمیر کا مسئلہ فوجی طاقت سے حل کرنا چاہتی ہے, جس کا نتیجہ یہ نکلتا ہے کہ تعلیم یافتہ نوجوان بھی بندوق اٹھا رہے ہیں. علیحدگی پسندوں پر قدغنیں ختم کرنے اور سیاحت کو فروغ دینے کی سرکاری کوششوں سے اکثر حلقوں کو لگتا تھا کہ 3 سال سے شدت پسندوں کے خلاف جاری فوج کا آپریشن آل آؤٹ بھی معطل کیا جائے گا تاکہ اس گرما میں حالات قدرے پرسکون رہیں. لیکن تازہ تصادم آرائیوں اور عوامی رد عمل سے ایسا لگتا ہے کہ لگاتار تیسرے سال بھی کشمیر میں حالات کشیدہ رہیں گے. ریاض مسرور, بی بی سی, سری نگر.
اور اسی رپورٹ کے تناظر میں میں نے کشمیر ٹائمز کی ایڈیٹر اور تجزیہ نگار انورادھا بھسین سے پوچھا کہ عسکریت پسندوں کی یہ نئی کھیپ آ کہاں سے رہی ہے.
دیکھیے, لوکل جو ملیٹنٹس میں اضافہ ہو رہا ہے پچھلے کچھ سالوں سے, 2010 کے بعد ہم نے دیکھا آہستہ آہستہ انکریز ہونا شروع ہوا, اور خاص طور پہ 2016 کے بعد جب یہ برہان وانی جو ایک بہت بڑا آئیکن بن گئے تھے ود ان دا ملیٹنٹ گروپ اینڈ نوجوان طبقے کے بیچ میں, جو تو اس کا قتل ہونے کے بعد انکاؤنٹر میں جب وہ مارا گیا, اس کے بعد سے بہت سارے لڑکے کیونکہ وہ اس کو ہیرو مانتے تھے, تو یوتھ میں ایک نیا ٹرینڈ شروع ہو گیا, ری گلیمرائزیشن آف دا گن. تو اس وجہ سے بہت سارے نوجوان جو ہیں وہ ملیٹنسی کی طرف جانے لگے, اور ہم اب دیکھ رہے ہیں پچھلے دو سالوں سے خاص طور سے یہ 2016 کے بعد بہت شدت سے اضافہ ہو رہا ہے, جہاں پہ سیکیورٹی فورسز انکاؤنٹرز میں بہت سارے ملیٹنٹس مار رہے ہیں, پر ایک ملیٹنٹ مرتا ہے اس کی جگہ پہ 10 لڑکے بندوق لے کے کھڑے ہونے کو تیار ہیں.
اچھا ابھی یہ جو,
اور یہ میں کہنا چاہوں گی کہ اس کنڈیشن اس طرح سے اتنا سٹیفلنگ اور سفوکیٹنگ دم گھٹنے والا ماحول جو کشمیر کی وادی میں ہے, اس میں ایک اسپیس کریٹ کر دی گئی ہے جو گورنمنٹ کی غلط پالیسیوں کی وجہ سے, جس سے کہ یوتھ میں ایک سینس آف فرسٹریشن آ گئی ہے, ایک بہت بڑی لیول کی ایلینیشن اور اینگر جو ہے, اس وجہ سے وہ یہ بندوق کا راستہ اختیار کر رہے ہیں.
انورادھا جی, آپ نے کہا کہ حکومت کی غلط پالیسیوں کا بھی کچھ نہ کچھ اس میں حصہ ہے جو ملیٹنسی ہو رہی ہے, جو شدت پسندی ہو رہی ہے, لیکن مرکزی حکومت کی طرف سے تو کچھ سیاسی مذاکرات کی کوشش کی گئی تھی, رابطوں کی کوشش کی گئی تھی, اس کا کوئی نتیجہ لگتا ہے کہ نہیں نکلا خاص؟
کوئی ایسی سیریس ایکسرسائز شروع نہیں ہوئی. ایک انہوں نے انٹرلوکیوٹر بھی نہیں نام دیا, اس کو سینٹرز ریپریزنٹیٹیو کر کے بھیج دیا. اب جن لوگوں سے وہ مل رہے ہیں اس کو زیادہ تر آفیشیل لوگوں سے مل رہے ہیں یا جو مین اسٹریم پالیٹکس سے جڑے ہیں ان سے مل رہے ہیں زیادہ تر, اور ایک ایسا کوئی امپیکٹ کریٹ نہیں کیا. دوسرا ان کا جو مینڈیٹ کیا تھا وہ بھی اس میں کوئی کلیئرٹی نہیں ہے, تو ایک وہ ایک نان اسٹارٹر ہی رہا, وہ ایک جو بات چیت کا جو ذریعہ شروع کیا. دوسری چیز ہے اس میں ایک سیریسنیس اس وجہ سے بھی نہیں ہے کیونکہ بات چیت کی سسٹینیبلٹی کے لیے ایک فیکٹر بہت امپورٹنٹ جو ہے وہ ہندوستان اور پاکستان کے بیچ میں جو مذاکرات شروع ہونے کی ضرورت ہے, کیونکہ وہ چیز جو ہے وہ سسٹین کر سکتے ہیں ایک ڈائیلاگ جو کشمیری اور انڈین گورنمنٹ کے بیچ میں, مرکزی سرکار جو ہندوستان کی ہے اور کشمیر کی عوام کے بیچ میں, وہ ڈائیلاگ تب سسٹین ہو سکتا ہے. ایک طرف سے آپ کے انڈیا پاکستان کی ایک ہوسٹائل کلائمیٹ بنا ہوا ہے, بارڈر پہ آپ کے تقریباً روز ہر روز کوئی نہ کوئی انسیڈنٹ ہو رہے ہیں, لوگ مارے جا رہے ہیں, تو اس میں ایک ڈائیلاگ جو کشمیر کے ساتھ ہو جائے, ایک سائملٹینیس پروسیس انڈیا پاکستان کا بھی ہونا ضروری ہے. دوسری چیز ہے کہ اگر انڈین گورنمنٹ کو ایک ڈائیلاگ شروع کرنا ہے کشمیر کے لوگوں کے ساتھ, تو ایک پہلے کچھ کانفیڈینس بلڈنگ میجرز بھی ہونے چاہیے جس سے کہ ایک ماحول ایسا بنے, ایک جو ریسپائٹ ملے لوگوں کو, جو ایک اتنا سفوکیٹنگ ایٹموسفیئر, اتنی ریسٹرکشنز, کرفیوز اور اریسٹ اور ٹارچر کے کیسز ہوتے ہیں, اس طرح سے کوئی رعایت ملے لوگوں کو, تو شاید تھوڑا سا ایک کانفیڈینس لیول لوگوں کا بنے گا ٹوورڈز ڈائیلاگ. دوسرا ہے کہ سینٹر جب بھی ڈائیلاگ شروع کرے ایک سنسیئرٹی دکھائے اور ایک ڈائریکٹ اپروچ ہو اس میں, کیونکہ پہلے بھی رپورٹ انٹرلوکیوٹرز آئے یا کوئی نہ کوئی رپورٹس آئیں, کوئی کمیٹیز آئیں, کوئی راؤنڈ ٹیبل کانفرنسز ہوئی, اس میں کئی رپورٹس پہلے سے موجود ہیں, ان کی جو ریکمینڈیشنز ہیں کم سے کم ان کو کھول کے ان سے آگے چلے, تو ایسا کوئی پروسیس شروع نہیں ہوا ہے.
یہ تھیں کشمیر ٹائمز کی ایڈیٹر انورادھا بھسین. اور اب رخ کرتے ہیں مشرق وسطی کا. اسرائیلی فوج نے خبردار کیا ہے کہ وہ اس کے بقول دہشت گرد اہداف کو نشانہ بنانے کے لیے غزہ کی پٹی کے اندر جا کر کارروائی کر سکتی ہے، جبکہ اقوام متحدہ کے سیکرٹری جنرل کے آزادانہ تحقیقات کے مطالبے کو بھی اسرائیل نے مسترد کر دیا ہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں پر مبنی تفصیلات کے ساتھ نازیہ گلزار۔
اسرائیلی سرحد کے قریب شیلنگ سے 16 فلسطینیوں کی ہلاکت کے واقعے کے بعد اسرائیلی فوج کا دعویٰ ہے کہ ہلاک ہونے والے افراد میں سے کم از کم 10 افراد دہشت گرد تھے، انہیں دہشت گردانہ کارروائی کے دوران ہلاک کیا گیا۔ ادھر اسرائیل نے اقوام متحدہ کے سیکرٹری جنرل اور یورپی یونین کی خارجہ امور کی سربراہ فیڈریکا موگرینی کی جانب سے ہلاکتوں کے واقعے کی آزادانہ تحقیقات کرانے کے مطالبے کو مسترد کر دیا ہے۔ اسرائیلی وزیر دفاع نے کہا ہے کہ ان کی فوج نے وہی کیا جو ضروری تھا۔ اسرائیل کی فوج کے بریگیڈیئر نے صحافیوں کو بتایا کہ جمعے کو پیش آنے والے واقعات مظاہرین کا احتجاج نہیں بلکہ حماس کی جانب سے منظم دہشت گرد کارروائی تھی۔ انہوں نے مزید کہا کہ اگر یہ سب جاری رہا تو ان کے پاس اس کے سوا کوئی چارہ نہیں رہے گا کہ وہ غزہ کے اندر جا کر کارروائی کریں اور ان دہشت گردوں کو نشانہ بنائیں جو اس واقعے کے ذمہ دار ہیں۔ جبکہ فلسطینی صدر محمود عباس نے فلسطینی ظاہرین پر فائرنگ میں ہونے والی ہلاکتوں کا ذمہ دار اسرائیل کو ٹھہرایا ہے۔
میں اس تکلیف دہ واقعے کی پوری ذمہ داری اسرائیلی حکام پر عائد کرتا ہوں۔ قابض فوج نے پرامن مظاہرین پر گولیاں برسائی جو اپنے حق کی خاطر نکلے تھے۔
اسرائیلی وزیر اعظم بنیامین نیتن یاہو نے اپنے فوجیوں کی تعریف کی کہ انہوں نے ملکی سرحد کا تحفظ کیا۔ انہوں نے اس واقعے پر ترک صدر رجب طیب اردوان کی تنقید کا سخت جواب دیتے ہوئے کہا کہ ان کی فوج ایک ایسے شخص سے لیکچر نہیں لے گی جو سالہ سال سے شہریوں پر بمباری کرتا آیا ہے۔ نیتن یاہو غالباً ترک افواج کی جانب سے کردوں کے خلاف جاری کارروائی کی طرف اشارہ کر رہے تھے۔ ترک صدر نے اپنے ایک بیان میں اسرائیلی فوج کی کارروائی کو غیر انسانی قرار دیا تھا۔ اس سے قبل غزہ میں ہلاکتوں کے تناظر میں برطانیہ میں اسرائیلی سفارتکار مارک ریگیو نے کہا،
آپ سیدھا فائر اسی وقت کرتے ہیں جب آپ کو پتا ہوتا ہے کہ کوئی اور راستہ نہیں بچا۔ دوسرے الفاظ میں، پہلے آپ حالات کو کنٹرول کرنے کے لیے آنسو گیس کا استعمال کرتے ہیں، لیکن اگر لوگ پھر بھی سرحدی باڑ کو توڑنے کی غرض سے اس کی جانب بھاگتے ہوں تو ایک جمہوری ملک کے لیے ضروری ہے کہ وہ اپنے عوام کا دفاع کرے۔ آپ حماس کے مسلح افراد کو اسرائیل کے اندر آ کر لوگوں کو قتل کرنے کی اجازت نہیں دے سکتے۔
احمد یوسف حماس کے سربراہ اسماعیل ہانیہ کے سابق مشیر ہیں۔ انہوں نے اسرائیل کے دعووں کو مسترد کرتے ہوئے کہا کہ غزہ میں کسی نے بھی سرحد پار کرنے کی کوشش نہیں کی اور نہ ہی اسرائیل میں کسی چیز کو نشانہ بنایا گیا۔ اسرائیل جو جواز پیش کر رہا ہے وہ جھوٹ ہے اور صرف اپنی جارحیت کو چھپانے کی غرض سے ہے۔ فلسطین کے وزیر تعلیم ڈاکٹر صابری کہتے ہیں،
آپ لوگ ان تصویروں اور ویڈیوز میں دیکھ سکتے ہیں جو نشر کی گئیں۔ آپ کو معلوم ہوگا کہ وہ لوگ پرامن مارچ کر رہے تھے، انہوں نے کوئی بندوق نہیں استعمال کی اور نہ ان کی طرف سے کسی قسم کی جارحیت نظر آئی۔ جو چیز نظر آتی ہے وہ صرف جھنڈے ہیں جو وہ مارچ کے دوران لہرا رہے تھے۔
حماس اور مختلف فلسطینی دھڑوں کی طرف سے منظم کیے گئے یہ مظاہرے 15 مئی تک چلیں گے۔ اس دن 1948 میں لاکھوں فلسطینیوں کو ان کے گھروں سے بے دخل کر دیا گیا تھا۔
یہ تھی نازیہ گلزار۔ غزہ کی قانونی حیثیت، وہاں رہنے والے فلسطینیوں کا حق احتجاج اور عرب ممالک کا موقف، ان سب پر میں نے بات کی فلسطینی امور کے تجزیہ نگار ہریندر مشرا سے، اور پہلے ان سے پوچھا کہ سابق اسرائیلی وزیر اعظم ایریل شیرون کی حکومت کے دوران غزہ کی پٹی سے اسرائیلی فوج کے انخلا کے بعد اب اس علاقے یعنی غزہ کی پٹی کی قانونی حیثیت کیا ہے؟
دیکھیے، قانونی لحاظ سے اگر دیکھیں تو بین الاقوامی برادری غزہ کو فلسطینی انتظامیہ کا حصہ مانتی ہے، یا پھر جو بھی مستقبل میں فلسطینی ملک قائم ہوگا اس کا حصہ مانتی ہے، اور اسرائیل نے بھی اس کو پوری طرح سے ایک طرح سے قبول کر لیا۔ جیسا کہ آپ نے بتایا کہ وزیر اعظم آریل شرون نے وہاں سے انخلا کیا 2005 میں، تو اس سمے وہاں پر جتنی بھی یہودی بستیاں تھیں ان کو چھوڑ کر کے وہاں پر تقریباً 8 سے 9 ہزار ہی محض یہودی رہتے تھے، وہ غزہ سے باہر نکل کر کے اسرائیل میں آ گئے۔ اس سمے کافی جو دائیں بازو کی تنظیمیں ہیں اور جتنے بھی اس طرح کے شدت پسند اسرائیلی جو عوام ہے اس کی طرف سے کافی بغاوت भी देखने को मिला था, लेकिन उसके बावजूद इसराइल ने यह फैसला किया था। तो इस तरह से इसराइल और बैन अल-अक़वामी बिरादरी दोनों ही गजा को फलस्तीनी मुस्तकबिल में कायम होने वाले फलस्तीनी मुल्क का हिस्सा मानते हैं, और अभी उनका ये मानना है कि फलस्तीनी इंतजामिया जो है वो उसके लिए जिम्मेदार है, जहां तक बैन अल-अक़वामी बिरादरी का सवाल है। लेकिन हकीकत में अगर उस पर नजर डालें तो आज गजा हमास के कंट्रोल में पूरी तरह से है, और हमास वहां का एडमिनिस्ट्रेशन देख रहा है, जिसे कि बैन अल-अक़वामी बिरादरी एक टेररिस्ट ऑर्गेनाइजेशन करार कर रखा है यूएन ने भी। तो इसलिए वहां पर एक कॉन्ट्रोडिक्शन देखने को मिल रहा है, और उस पर एक ब्लॉकेड भी हो गया है, जिसकी वजह से वहां के लोगों पर काफी जो है मुश्किलात का सामना है।
हरिंदर, ये जो फलस्तीनी गजा के फलस्तीनी हैं, ये मुजाहरे कर रहे हैं, इन मुजाहरों की बैन अल-अक़वामी कानून के तहत क्या हैसियत है कि वो अपने हुकूक के लिए मुजाहरा कर सकते हैं?
देखिए, यही सवाल गुज़िश्ता रोज एक इसराइली तंजीम ने ये सवाल उठाया है, एक इसराइली इंसानी हकूक की लड़ाई लड़ रही तंजीम बचलेन ने ये सवाल उठाया है। उसने कल ये कहा है कि जिस तरह से इसराइली हमले हुए वहां पर मुजाहरीन पे, वो इलीगल है, वो गैर कानूनी है, और उसने दो सवाल उठाए हैं कि क्या इसराइल जो है वो फलस्तीनी आवाम को मुजाहरे करने की इजाजत नहीं देगा, उस पर रोक लगाएगा, और दूसरा ये कि क्या इसराइल इस तरह के हमले उन पर कर सकता है। तो ये सवाल इसराइली बिल्कुल यहूदियों की एक इंसानी हकूक की लड़ाई लड़ने वाली तंजीम ने भी ये सवाल उठाया है। जहां तक बैन अल-अक़वामी बिरादरी का सवाल है, तो यूएन सेक्रेटरी जनरल ने भी कल जो है इस तरह का डिमांड किया है कि वहां पर एक इंडिपेंडेंट इंक्वायरी हो। तो जाहिर है कि बैन अल-अक़वामी मुत्तहिदा भी इस तरह की कोई रोक नहीं लगाता, अक्वामी मुत्तहिदा के तरफ से भी देखा जाए तो मुजाहरीन जो हैं वो इस तरह का मुजाहरे निकाल सकते हैं, वो प्रोटेस्ट कर सकते हैं, और इस पर बैन अल-अक़वामी बिरादरी की तरफ से कोई रोक टोक नहीं।
हरिंदर, आपने ब्लॉकेट का जिक्र किया, आपने पाबंदियों का, नाकाबंदी का जो जिक्र किया कि इसराइल ने लगा रखी है गजा के इर्द गिर्द, तो इसराइल के पास इसका जवाब क्या है? वो क्या जस्टिफिकेशन देता है कि ये पाबंदियां लगी रहें, या कोई जवाब नहीं बनता उसके पास?
इसराइल की तरफ से ये बात कही जाती रही है कि हमास जो है और वहां पर बाकी शिद्दत पसंद जो तंजीमें हैं, वो अगर इन पर रोक ना लगाया जाए तो इस छूट का वो एडवांटेज लेते हुए वो वहां पर जो है असले ले आते हैं, वहां पर वेपन्स वगैरह स्मगल होते रहे, और जिसकी वजह से ये इसराइल के ऊपर हमले होते रहे, जो इसराइल पर रॉकेट हमले होते रहे उसकी तरफ भी उनका इशारा जो है वो इसराइल हमेशा करता रहा है, और उसको उसका इस्तेमाल करते हुए वो उसे जस्टिफाई करता रहा है। वो बैन अल-अक़वामी बिरादरी को कहता रहा है कि अगर इस पर रोक ना लगाई जाए तो इस तरह की तंजीमें जो है वो मजबूत होगी, और इसराइल जो है वो अपनी हिफाजत में ये ब्लॉकेट कर रखा है। दूसरी तरफ इसराइल ये भी कहता रहता है कि इसराइल की तरफ से कोई रोक टोक नहीं है, जितनी जरूरी चीजें हैं वो अभी भी गजा में जाती हैं और इसराइल उसको फैसिलिटेट करता है, ऐसा दिखाया जाता है। लेकिन अगर जमीनी हकीकत पर गौर करें और वहां पर इंसानी सतह पर जिस तरह के अभी मुश्किलात देखने को मिल रहे हैं, तो जाहिर है कि ये दावा जो है ये थोड़ा खोखला नजर आता है।
ये थे इसराइल फलस्तीनी उमूर के माहिर हरिंदर मिश्रा। और अब ज़मीन की जानिब, तेज़ी से बढ़ते हुए चीनी खलाई स्टेशन के बारे में ताज़ा तरीन इतला। चीन के खलाई इदारे के मुताबिक 8.5 वजनी ये खलाई स्टेशन कल यानी पीर को किसी वक्त ज़मीन के फ़िज़ाई हदूद में दाखिल होकर तबाह हो जाएगा। क्या ज़मीन के बासियों को इसके मलबे से कोई ख़तरा है? सुनते हैं BBC Urdu.com की रिपोर्ट सलीम काजी से।
तियानगोंग 1 नामी ये मसनू सैयारा चीन के पुरान खलाई प्रोग्राम का हिस्सा था और 2022 में एक इंसान बरदार स्टेशन कायम करने के मंसूबे की पहली कड़ी। इसे 2011 में मदार में छोड़ा गया था और 5 साल तक अपना मिशन मुकम्मल करके इसे ज़मीन पर वापस गिरना था। यूरोपीय खलाई इदारे ने पेशगोई की है कि ग्रेनिज के मयारी वक्त के मुताबिक ये खलाई स्टेशन 2 अप्रैल बरोज़ पीर रात 12:25 पर कुर्राए हवाई में दाखिल होगा, यानी पाकिस्तान के मयारी वक्त के मुताबिक सुबह 5:25 पर। ज़्यादा इम्कान इस बात का है कि ये फ़ज़ा में जलकर तबाह हो जाएगा, अलबत्ता कुछ मलबा ज़मीन पर भी गिर सकता है।
چین کے خلائی ادارے نے سوشل میڈیا پر کہا کہ یہ فلمی انداز میں جلتا ہوا زمین سے نہیں ٹکرائے گا بلکہ شہاب ثاقب کی پھوار کی طرح گرے گا۔ یورپی خلائی ادارے کے مطابق یہ خلائی اسٹیشن نیوزی لینڈ اور امریکہ کے درمیان کسی بھی مقام پر گر سکتا ہے۔ اسٹیشن کا زیادہ تر حصہ جل جائے گا، لیکن یہ کہنا مشکل ہے کہ کون سے حصے جلنے سے بچ جائیں گے، کیونکہ چین نے اسٹیشن کے اجزائے ترکیبی نہیں بتائے ہیں۔ کیا اس سے انسانوں کو خطرہ ہو سکتا ہے؟ نہیں۔ یورپی خلائی ادارے کے ہولگر کریگ نے نامہ نگاروں کو بتایا کہ کسی کے زخمی ہونے کا امکان بہت کم ہے۔
یہ تھے ہمارے ساتھی سلیم قاضی۔ ذرا دیر میں آپ کو کراچی کے نیشنل اسٹیڈیم لے چلیں گے پاکستان اور ویسٹ انڈیز کے درمیان جاری پہلے ٹی ٹوینٹی میچ کے حوالے کے لیے۔ سیربین، آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں۔
رائے کا اظہار کریں،
ریاستی کاموں کے اوپر تنقید اگر ملک کے لوگ نہیں کریں گے تو اور کون کرے گا؟
بات کریں سیاست پر،
ٹرمپ آئیں یا ہیلری، عام پاکستانی کی صحت پر یا اس کے حالات پر تو کوئی فرق نہیں پڑے گا۔
آپ کے یا آپ کے علاقے میں کوئی مسائل ہیں تو ان کا بھی ذکر کریں۔
ہمارے ملک کے حکمرانوں سے میرا یہ ریکویسٹ ہے کہ دیہاتیوں پر بھی خصوصی توجہ۔
آپ کی کالز سیربین میں ہر جمعرات کو پروگرام آپ کی بات میں نشر کی جائیں گی۔ نمبر ہے 0800-222-75۔ یاد رکھیے گا، موبائل سے یہ کال مفت نہیں ہوگی اور پاکستان سے باہر رہنے والے سامعین ہمیں اس نمبر پر فون کر سکتے ہیں 0092-5126-11139۔ واضح رہے یہ نمبر ٹول فری نہیں ہے۔
اور کھیل کی خبروں میں آج صرف اور صرف کرکٹ۔ پاکستان اور ویسٹ انڈیز کے درمیان پہلے تین ٹی ٹوینٹی انٹرنیشنل میچوں کی سیریز کا پہلا میچ آج کراچی کے نیشنل اسٹیڈیم میں شروع ہو گیا ہے، جہاں سے کرکٹ رپورٹر عبدالرشید شکور براہ راست ہمارے ساتھ ہیں۔ رشید، میچ کی تازہ ترین صورتحال۔
جی، اس وقت 5 اوورز مکمل ہوئے ہیں، 46 رنز ہے پاکستان کا اسکور، ایک کھلاڑی پاکستان کا آؤٹ ہوا ہے اب سے کچھ دیر پہلے، بابر اعظم کی وکٹ گری ہے، ایمرٹ نے ان کو ایل بی ڈبلیو کیا 17 رنز بنا کر۔ دوسری جانب فخر زمان بہت ہی جہرانہ انداز میں بیٹنگ کرتے ہوئے 27 رنز پر کھیل رہے ہیں۔ ٹاس ویسٹ انڈیز نے جیتا تھا اور پہلے پاکستان کو بیٹنگ کی دعوت دی ہے۔
تو رشید، یہ بتائیے کہ اس میں کیا حکمت عملی ویسٹ انڈیز کی ہے کہ ٹاس جیت کر پہلے بیٹنگ کی دعوت دی؟ کیا یہ وکٹ کی کنڈیشن کو مد نظر رکھ کے ایسا فیصلہ کیا گیا؟
اصل میں کیونکہ ویسٹ انڈیز کی ٹیم اتنے تجربہ کار کھلاڑیوں پر مشتمل نہیں ہے اور ایک لمبے سفر کے ساتھ وہ یہاں پہنچی تھی، تو اب انہوں نے یہی سب سوچا ہے کہ پاکستان کو پہلے جو ہے اپنے بالر کے ذریعے کچھ کم اسکور پر محدود کیا جائے اور اس کے بعد جو ہے وہ ہدف جو ہے وہ عبور کیا جائے۔ لیکن یہ بات ان کو شاید اندازہ نہیں ہے کہ پاکستان کی جو ٹیم ہے وہ ان سے زیادہ تجربہ کار ہے اور بیٹنگ بھی پاکستان کی جو ہے وہ بہت اچھی ہے۔
اچھا، یہ بتائیے کہ شائقین کافی ہیں اسٹیڈیم میں، کیا عالم ہے؟
نہیں، بہت ہی جس طرح پاکستان کرکٹ بورڈ کو توقع تھی اور جس طرح ان کی ایک خواہش بھی تھی کہ چونکہ 9 سال کے بعد کراچی میں انٹرنیشنل کرکٹ جو ہے وہ بحال ہوئی ہے اور پہلا ٹی ٹوینٹی انٹرنیشنل ہے، اس سے پہلے یہاں پی ایس ایل کا فائنل ہوا تھا، اس میں شائقین کا جوش و خروش جو ہے وہ بہت ہی زبردست تھا۔ اسٹیڈیم جو ہے وہ 32-35 ہزار کی جو کیپیسٹی بتائی جاتی ہے نیشنل اسٹیڈیم کی، وہ کھچا کھچ بھرا ہوا تھا، لیکن آج صورتحال اس کے بالکل برعکس ہے۔ اسٹیڈیم میں شائقین بہت بڑی تعداد میں موجود ضرور ہیں، لیکن اسٹیڈیم کے جو انکلوژر ہیں وہ اس وقت خالی۔
عبدالرشید شکور، ہم پروگرام کے آخر میں آپ کے پاس آنے کی کوشش کریں گے برقی کمکموں سے منور کراچی کے نیشنل اسٹیڈیم سے۔ آپ کا بہت بہت شکریہ۔ دیگر موضوعات اور آپ کے خطوں کے جواب آنے کو ہیں۔ یہاں خبروں کے خلاصے کے ساتھ نازش ظفر۔
انڈیا کے زیر انتظام کشمیر میں مسلح تصادم میں 8 شدت پسند اور 2 فوجی اہلکار ہلاک ہوئے ہیں، جس کے بعد ہونے والے مظاہروں پر فائرنگ کے نتیجے میں 2 شہری بھی ہلاک ہو گئے۔ پوپ فرانسس نے مذہبی تہوار ایسٹر کے حوالے سے اپنے خطاب میں کہا ہے کہ دنیا بھر کے رہنما شام میں خون ریزی کے فوری خاتمے کے لیے اقدام کریں۔ 10 سال کے عرصے میں پہلی مرتبہ جنوبی کوریا کے پاپ فنکار شمالی کوریا میں فن کا مظاہرہ کر رہے ہیں. تقریب میں شمالی کوریا کے رہنما کم جونگ اون نے بھی شرکت کی ہے. ترک صدر رجب طیب اردوغان نے غزہ میں ہونے والی خون ریزی پر اسرائیلی وزیراعظم کو دہشت گرد قرار دیا, جس کے جواب میں اسرائیلی وزیراعظم نے کہا ہے کہ وہ ان سے اخلاقی درس نہیں لیں گے. کوئٹہ میں نامعلوم مسلح افراد کے حملے میں ہزارہ قبیلے سے تعلق رکھنے والا ایک شخص ہلاک اور ایک زخمی ہوا ہے. یہ بی بی سی اردو سروس ہے.
ناظر ظفر سے خبروں کے خلاصے کے بعد سیربین کے دوسرے موضوعات میں پہلے پاکستان کے صوبہ بلوچستان کا ذکر, جہاں دارالحکومت کوئٹہ میں ایک حملے میں ہزارہ قبیلے کا ایک شخص ہلاک اور ایک زخمی ہو گیا ہے. ادھر ضلع مستونگ میں سیکیورٹی فورسز کے آپریشن کے دوران ایک سیکیورٹی اہلکار سمیت دو افراد ہلاک اور دو زخمی ہو گئے ہیں. تفصیل کوئٹہ سے محمد کاظم کی زبانی.
ہزارہ قبیلے سے تعلق رکھنے والے افراد پر حملے کا واقعہ کوئٹہ شہر کے مصروف ترین علاقے کنداری بازار میں پیش آیا. سٹی پولیس اسٹیشن کے ایک اہلکار کے مطابق حملے کا نشانہ بننے والے افراد ایک پیری ٹیکسی میں سوار تھے. نامعلوم مسلح افراد کے حملے کے نتیجے میں ٹیکسی کا ڈرائیور ہلاک, جبکہ ان کے ساتھ فرنٹ سیٹ پر بیٹھا دوسرا شخص شدید زخمی ہوا. ہزارہ ڈیموکریٹک پارٹی کے رہنما رضا وکیل نے اس واقعے کی مذمت کرتے ہوئے بتایا کہ گاڑی میں سوار لوگ ہزارہ ٹاؤن کی جانب جا رہے تھے.
یہ مریاباد سے تعلق رکھتے تھے, ٹیکسی والا بھی اور ایک فیملی پورا, یہ ہزارہ ٹاؤن جا رہے تھے. اسی طرح کوئی فاتحہ تھا یا کوئی اور مسئلہ تھا, پوری فیملی تھی, بچے تھے, عورتیں تھے, سب اکٹھے جا رہے تھے.
شیعہ مسلک سے تعلق رکھنے والے ہزارہ قبیلے کے افراد پر حملوں کا سلسلہ طویل عرصے سے جاری ہے, جن کی ذمہ داری شدت پسند تنظیمیں قبول کرتی رہی ہیں. گزشتہ ماہ سرکاری سطح پر قائم انسانی حقوق سے متعلق ادارے نیشنل کمیشن فار ہیومن رائٹس نے اپنی رپورٹ میں کہا تھا کہ گزشتہ 16 سال کے دوران ان حملوں میں ہزارہ قبیلے سے تعلق رکھنے والے 525 افراد ہلاک اور 700 سے زائد زخمی ہوئے تھے. تاہم سرکاری حکام کا کہنا ہے کہ پہلے کے مقابلے میں ان واقعات میں بہت زیادہ کمی آئی ہے, لیکن رضا وکیل کہتے ہیں کہ ان حملوں کا سلسلہ جاری ہے.
کبھی آئی جی صاحب, پولیس کے آئی جی صاحب, کبھی کوئی اور بڑا بلند بانگ دعوے کرتا ہے کہ بلوچستان کو امن کا گہوارہ بنا دیا گیا, اس کے جواب میں یہ فوراً اپنا وجود ظاہر کرنے کے لیے فوراً کسی ہزارے بے گناہ ہزارے کو قتل کر دیتے ہیں.
کوئٹہ سے متصل ضلع مستونگ کے علاقے کابو میں سیکورٹی فورسز کے آپریشن میں ایک سیکورٹی اہلکار ہلاک ہوا ہے. سرکاری حکام کے مطابق یہ آپریشن ایک کلدم بلوچ عسکریت پسند تنظیم کے کیمپ کے خلاف کیا گیا. حکام کے مطابق فائرنگ کے تبادلے میں ایک مبین عسکریت پسند بھی مارا گیا, جبکہ دو زخمی ہوئے. ادھر ڈیرہ بگٹی اور کولو کے سرحدی علاقے میں بارودی سرنگ کے دھماکے میں ایک شخص ہلاک ہوا, جبکہ گزشتہ شب خاران شہر میں پاکستان تحریک انصاف کے رہنما شوکت بلوچ کے گھر پر دستی بم سے حملہ کیا گیا. تاہم اس حملے میں کوئی جانی نقصان نہیں ہوا. دوسری جانب کلدم عسکریت پسند تنظیم بلوچستان لبریشن فرنٹ نے خوزدار اور کیچ میں, جبکہ کلدم بی ایل اے نے مچ میں سیکورٹی فورسز پر حملوں کا دعویٰ کیا ہے, لیکن سرکاری سطح پر ان حملوں کی تصدیق نہیں ہوئی. محمد کاظم, بی بی سی کوئٹہ.
اور اب وسط اللہ خان کا ہفتہ وار کالم بات سے بات.
کچھ باتیں دن رات ہوتی ہیں, لیکن کیوں ہوتی ہیں؟ مثلاً کتے گاڑی کے آگے پیچھے کیوں چند قدم تک بھونکتے ہوئے دوڑتے ہیں؟ گاڑی رک جائے تو ذرا فاصلے پہ رہ کے بھونکنا جاری رکھتے ہیں, گاڑی گزر جائے تو ایک دوسرے پہ بھونکتے ہیں اور سورج کی روشنی محسوس ہوتے ہی منتشر ہونے لگتے ہیں. کیا کتے کو تاریکی سے ڈر لگتا ہے اور روشنی میں ارد گرد زیادہ واضح دکھائی اور سمجھائی دیتا ہے, یا پھر تاریکی میں وہ خود کو زیادہ با اختیار محسوس کرتا ہے اور روشنی میں لگتا ہے کہ ارد گرد بہت کچھ اس کے وجود اور بھونک سے زیادہ مؤثر اور طاقتور آوازیں ہیں, لہٰذا اس کی شخصیت کا وہ مقام نہیں بنتا جو رات کے سناٹے سے وابستہ ہے؟ کیا آپ کو بھی لگتا ہے کہ گلیوں کے بے توقیر کتوں کی نسبت پالتو کتے ہر حرکت پذیر شے پہ موقع بے موقع نہیں بھونکتے, بلکہ انہیں اچھے سے ادراک ہوتا ہے کہ کس پہ کتنا بھونکنا ہے اور کسے بھونکتے بھونکتے کاٹ لینا ہے, کسے بس کاٹنا ہے اس پہ بھونکنا نہیں؟ کیا آپ نے کسی پالتو کتے کو کسی گاڑی کے پیچھے کبھی خامخواہ بھونکتے دوڑتے دیکھا ہے؟ ایسا کیوں ہے کہ گلی کے کتے کو کسی پہ بھروسہ نہیں, نہ ہی اس پہ کسی کو بھروسہ ہے, مگر پالتو کتے اور صاحبان سگ ایک دوسرے کے بھروسے پہ رہتے ہیں؟ ایسا کیوں ہے کہ پالتو کتوں اور بے گھر کتوں کے مابین کوئی سگاوی ربط ضبط نہیں ہوتا؟ کیا یہ طبقاتی مسئلہ ہے، نسلی، معاشی کے سماجی تضاد؟ کچھ کتے تمیزدار کیوں ہوتے ہیں اور کچھ کو کسی شے کی بھی تمیز نہیں ہوتی؟ وہ محض جبلی پسند ناپسند کے تابع کیوں ہوتے ہیں؟ کتا پال طبقہ کہتا ہے کہ اسے 24 گھنٹے پابا زنجیر رکھنا کتے کی جسمانی اور ذہنی صحت کے لیے ٹھیک نہیں ہوتا، اسی لیے صبح شام ٹہلائی ضروری ہے تاکہ کتے کا مزاج قابو میں رہے اور رویہ انتہا پسند نہ ہو۔ تو پھر گلیوں بازاروں کے آزاد منش کتے کیوں اتنے جذباتی اور غسیلے اور بھونک کے ہلکے ہوتے ہیں؟ ان کے گلے میں تو زنجیر بھی نہیں ہوتی، وہ تو جب چاہیں اپنی ٹہلائی خود کر سکتے ہیں۔ ان کی تو غذا بھی پرہیزی نہیں ہوتی، جو پسند آ جائے کھا لیتے ہیں۔ تو پھر وہ کیوں ہر آتی جاتی گاڑی کے پیچھے بھونکتے ہوئے ہلکان ہوتے ہیں؟ اگر انہیں واقعی گاڑی سے ڈر لگتا ہے تو پھر گاڑی میں بیٹھے اٹھکیل کتوں کو اس میں سواری سے کیوں ڈر نہیں لگتا؟ کہیں ایسا تو نہیں کہ گلی کا کتا بھی آتی جاتی گاڑی میں بیٹھنے کی لاشعوری خواہش پوری نہ ہونے پہ مشتعل ہو جاتا ہو اور تب تک بے نقط بھونکیلی گالیاں دے کے اپنی فرسٹریشن اتارتا ہو جب تک کہ گاڑی نظروں سے اوجھل نہ ہو جائے؟ کہیں اسے یہ جبلی وہم تو نہیں کہ ابھی جو گاڑی فراٹے بھرتی اس کے سامنے سے گزری ہے دراصل اس سے خوف زدہ ہو کے بھاگی ہے؟ کوئی تو ہے جو مجھ سے بھی ڈرتا ہے، لہٰذا یہ دلچسپ کھیل ہر گاڑی پہ آزمانا چاہیے۔ ایک بات میں نے اور نوٹ کی ہے، سڑک پہ پلنے والا کتا بھلے کتنا ہی ناخواندہ ہو مگر وہ رات میں بھی ہر راہگیر پہ نہیں بھونکتا، وہ بھکاری کے ڈنڈے اور ہشت کو بھی خاطر میں نہیں لاتا، مگر بابو لوگوں کے ساتھ دور کی الیک سلیک ہی برتتا ہے، حالانکہ بابو لوگوں کے ہاتھ میں بظاہر ڈنڈا بھی نہیں ہوتا۔ تو کیا آوارہ کتا بھی جانتا ہے کہ کس راہگیر کی کیا اوقات ہے اور اسے اسی حساب سے پروٹوکول دینا چاہیے؟ ایک بات اور جاننا چاہوں گا، یہ بازارو کتے تاریکی میں غول کی شکل میں کیوں گھومتے اور حملہ آور ہوتے ہیں اور سپیدہ سحر نمودار ہوتے ہی یہ غول اپنے اپنے خول میں کیوں سمٹ جاتا ہے؟ کیا ان کا اتحاد تاریکی میں ہی برقرار رہ سکتا ہے؟ ایک ذاتی مشکل بھی آن پڑی ہے، ملالہ تو 4 دن میں ہی چلی گئی، اب کس پہ بھونکوں؟
وسعت اللہ خان کی بات سے بات کے بعد سنتے ہیں آپ کا خط ملا۔
سامعین کے خطوط سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے، آپ کا خط ملا۔ سب سننے والوں کو عارف وقار کا سلام پہنچے،
اور میں ہوں زہا جواد، میرا بھی سلام قبول کیجیے۔ تحصیل بورے والا کے گاؤں گگو منڈی سے ماسٹر پرویز اقبال لکھتے ہیں، 1980 کے زمانے میں خطوں کے جوابات رضا علی آبدی دیا کرتے تھے جبکہ خطوط پڑھنے کا فریضہ محترمہ شمیم پنسر ادا کرتی تھی۔ یہی وہ زمانہ تھا جب میں بی بی سی کی زلف گراگیر کا اسیر ہوا۔ 20 برس کی عمر میں میں نے بی بی سی کو پہلا خط روانہ کیا۔ اس وقت میں نیا نیا اسکول ٹیچر بنا تھا اور اب آپ کی دعا سے ایک ہیڈ ماسٹر کے فرائض انجام دے رہا ہوں۔ میرے ایک شاگرد رانا طارق جاوید کے خطوط آپ کی اس محفل میں نشر ہوتے رہتے ہیں، انہیں سن کر مجھے بھی مکتوب نگاری کی تحریک ہوئی۔ میں آپ کی اردو سروس تو باقاعدگی سے نہیں سن سکتا، لیکن بی بی سی کی انگریزی نشریات ہر روز باقاعدگی سے سنتا ہوں۔ میں نے اپنے شاگردوں کو بھی تلقین کی ہے کہ اگر حالات حاضرہ سے باخبر رہنا ہے تو بی بی سی کی نشریات سنا کرو۔ آپ کی انگریزی نشریات سننے کا ایک اضافی فائدہ یہ بھی ہے کہ طالب علموں کو انگریزی زبان پر گرفت حاصل ہو جاتی ہے۔ دنیا بھر میں زبان کو سیکھنے کے لیے 4 طرح کی مہارت حاصل کی جاتی ہے، یعنی اسپیکنگ، لسننگ، ریڈنگ اینڈ رائٹنگ۔ ہمارے ملک میں سارا زور ریڈنگ اور رائٹنگ پر ہوتا ہے، اس لیے نوجوان رٹا لگا کر گریجویشن تو کر لیتے ہیں لیکن ضرورت پڑنے پر 2 جملے بھی انگریزی کے نہیں بول سکتے۔ کسی اور انتظام کی عدم موجودگی میں بی بی سی کی انگریزی نشریات ایک بڑی نعمت ہیں، اور پاکستانی طالب علموں کو اس سہولت سے پورا پورا فائدہ اٹھانا چاہیے۔
آپ نے درست کہا ماسٹر جی، ہمارے یہاں زبان کو سننے اور بولنے کے آرٹ میں مہارت پیدا کرنے کی کوئی کوشش نہیں کی جاتی۔ جو سامعین ان شعبوں میں مہارت حاصل کرنا چاہتے ہیں انہیں ہماری انگریزی نشریات یقیناً فائدہ پہنچائیں گی۔ ان کے علاوہ آپ ہماری ویب سائٹ bbclearningenglish.com سے بھی فائدہ اٹھا سکتے ہیں، جہاں مختلف موضوعات پر 6-6 منٹ کے لیسنز موجود ہیں۔
جعفر آباد بلوچستان سے ہیبت خان لاشاری لکھتے ہیں، ڈھائی ماہ پہلے آپ نے میرا خط نشر کیا لیکن پورا نہیں پڑھا، کیا آپ بلوچستان سے موصول ہونے والی ساری ڈاک کا یہی حشر کرتے ہیں؟
ہم کئی بار گزارش کر چکے ہیں جناب کہ ہر خط کو شروع سے آخر تک پڑھنا اس مختصر دورانیے میں قطعاً ممکن نہیں ہے۔
مزید لکھتے ہیں، ڈونلڈ ٹرمپ نے جو عجیب و غریب پالیسی اپنا رکھی ہے اس نے ساری دنیا کو بارود کے ڈھیر پر بٹھا دیا ہے، اور اگر یہ بارود بھڑک اٹھا تو پھر خود امریکہ کو بھی کہیں جائے پناہ نہیں ملے گی۔ پاکستان آج کل اس لیے امریکہ کی نگاہوں میں کھٹک رہا ہے کہ اس نے چین کے تعاون سے تعمیر و ترقی کا ایک بڑا منصوبہ شروع کر رکھا ہے۔ امریکہ ہمارے ملک کو ایک دہشت گرد ریاست قرار دے کر ہمیں ساری مہذب دنیا سے الگ تھلگ کرنے پر تلا ہوا ہے۔ ایسے میں بی بی سی جیسے غیر جانبدار ادارے کو چاہیے کہ کھل کر امریکہ کی مخالفت کرے اور پاکستان کا ساتھ دے۔
حضور، ایک غیر جانبدار ادارہ نہ تو کسی کی مخالفت کر سکتا ہے نہ کسی کے حق میں بیان جاری کر سکتا ہے۔ ہمارا کام تو حالات و واقعات کو بلا کم و کاس یعنی جوں کا توں سامعین اور ناظرین کی خدمت میں پیش کرنا ہے، اور یہ کام ہم پوری توجہ اور تندہی سے کر رہے ہیں۔
تحصیل ماون ضلع کوہلو سے بی ورغ للوانی لکھتے ہیں، ملالہ یوسفزئی سوات میں رہنے والی ہزاروں دیگر لڑکیوں سے کچھ مختلف تو نہیں تھی، لیکن جب طالبان نے حملہ کر کے اسے زخمی کر دیا تو آپ نے اس کو ایک اہم شخصیت میں تبدیل کر دیا اور اسے عالمگیر شہرت بخش دی۔
لیکن سوات کی ہزاروں لڑکیوں میں سے اسی پر کیوں حملہ ہوا؟ طالبان کو اس سے کیا تکلیف تھی؟ اس بارے میں بھی کبھی سوچا آپ نے بی ورغ للوانی صاحب؟
شاید انہیں یاد نہیں کہ 2009 میں ملالہ بی بی سی آن لائن پر ڈائری لکھا کرتی تھی جس میں بتاتی تھی کہ طالبان کے تحت سوات میں لوگ کیسے زندگی گزار رہے ہیں۔
للوانی صاحب کو شاید یہ بات اس لیے پتہ نہ چلی ہو کہ ملالہ یہ ڈائری گل مکئی کے قلمی نام سے لکھتی تھی،
لیکن یہ تو انہیں ضرور معلوم ہوگا کہ 2014 کا نوبل امن انعام جن دو افراد کو ملا تھا ان میں ایک کیلاش ستھیارتی تھے اور دوسری ملالہ یوسفزئی،
اور نوبل پرائز کی تاریخ میں یہ سب سے کم عمر بچی تھی جس نے کوئی انعام جیتا ہو۔
لودرا سے ناصر محمود عمران لکھتے ہیں، سائنس کی ترقی پر آج ساری انسانیت ناز کر رہی ہے، بی بی سی کی سائٹ بھی خلائی فتوحات کے کارناموں سے بھری پڑی ہے، نئے نئے سیارے دریافت ہو رہے ہیں اور کائنات کی بے کرام وسعتوں کو انسانی پیمانوں سے ناپنے کی کوشش کی جا رہی ہے، لیکن خلا کی وسعتوں میں کھویا ہوا یہ آدمی خاکی بھول گیا کہ خود زمین پر اس کے ہمزاد کس عذاب کی زندگی بسر کر رہے ہیں۔ ڈھونڈنے والا ستاروں کی گزرگاہوں کا، اپنے افکار کی دنیا میں سفر کر نہ سکا، جس نے سورج کی شعاؤں کو گرفتار کیا، زندگی کی شب تاریک سحر کر نہ سکا۔
ارتقاء انسان کا چوائس نہیں ہے ناصر محمود صاحب، ارتقاء انسان کا مقدر ہے، اسے زندگی کے راستے پہ آگے ہی آگے بڑھنا ہے۔ اب ظاہر ہے کہ اس راستے میں گڑھے بھی آئیں گے اور چٹانیں بھی راستہ روکیں گی، لیکن انسان ان تمام رکاوٹوں کو عبور کر کے اپنی منزل مقصود کی طرف بڑھتا ہی رہے گا۔
میرپور خاص کے ایک گاؤں سے احمد خان مری نے شکایت کی ہے کہ ہم نے گزشتہ دسمبر میں جب ان کا خط پڑھا تو ان کے گاؤں کا نام نہیں لیا، اور اس بار انہوں نے اپنے گاؤں کا نام بڑے حروف میں لکھا ہے،
اور گاؤں کا نام ہے پھلاڑیاں۔
خاصا مشکل نام ہے،
شاید اسی لیے ہم پچھلی بار پڑھ نہ پائے ہوں۔
خیر، بنو سے محمد امین امین۔
ہاں، امین امین یعنی دو دفعہ؟
جی ہاں، ایک تو ان کا نام ہے اور دوسرا شاید تخلص ہے۔
اچھا اچھا، تو کیا فرماتے ہیں امین امین صاحب؟
انہوں نے اپنے مفصل خط میں بتایا ہے کہ خیبر پختونخوا کے وہ شاعر اور ادیب جنہوں نے تمام عمر پشتو شعر و ادب کی خدمت کی تھی، اب وہ عمر کے آخری حصے میں پہنچ کر سرکاری امداد کے محتاج ہو چکے ہیں، لیکن سرکار ان کی طرف کوئی توجہ نہیں دے رہی۔
بھئی، ہمارے ملک میں یہ عجیب رواج ہے کہ ساری عمر خوشحالی میں گزارنے کے بعد جب شاعر، ادیب یا فنکار ضعیف العمری میں داخل ہوتے ہیں تو ضروریات زندگی کے لیے سرکار کی طرف دیکھنے لگتے ہیں۔
حالانکہ خوشحالی کے دنوں میں وہ بڑھاپے کے لیے کچھ پس انداز بھی کر سکتے تھے۔
جوہی ضلع دادو سے عنایت اللہ ببر نے شکایت کی ہے کہ ان کے علاقے میں سڑکوں کی مرمت پہ کوئی توجہ نہیں دی جا رہی اور پینے کا صاف پانی بھی عوام کو میسر نہیں ہے۔
اور شہر بیرانی ضلع سانگڑ سے مولا بخش مری نے اپنا یہ مطالبہ دہرایا ہے کہ خطوں کے جوابات کا وقت پڑھایا جائے۔
تو ہم بھی اپنی معذرت دہرا دیتے ہیں کہ فی الحال ایسا کرنا ممکن نہیں ہے۔
سامعین، آپ بھی اپنے خیالات کا اظہار کرنا چاہیں تو ہمیں خط لکھ سکتے ہیں، پتہ ہے PO Box 3101 اسلام آباد۔ اس کے ساتھ ہی خطوں کی اس محفل کا وقت ختم ہوا۔
آئندہ اتوار اسی وقت آپ کے مزید خطوط لے کر پھر حاضر خدمت ہو جائیں گے، تب تک کے لیے زہا جواد اور عارف وقار کو اجازت دیجیے۔
اتنا سناٹا کیوں ہے بھائی؟
Lights, camera,
मेरे बारे में इतना मत सोचना, दिल में आता हूँ समझ में नहीं।
बॉक्स ऑफिस का बादशाह कौन, फिल्म हिट रही या मिस?
कौन कमबख्त बर्दाश्त करने को पीता है?
हम तो पीते हैं कि यहाँ पर बैठ सके, औरों को भुला सके।
बेरी पिया बड़ा बेदर्दी।
बॉलीवुड की दिलचस्प खबरें, बड़े बड़े स्टार्स के साथ छोटी छोटी मुलाकातें और खट्टी मीठी बातें, फिल्म स्टार्स की पॉपुलैरिटी और कॉन्ट्रोवर्सीज। पर्दे के पीछे क्या है, सुनिए ये सब कुछ हर शनिचर की शाम सैरबीन में आपकी अपनी नुसरत जहां के साथ।
सैरबीन आप बीबीसी की उर्दू नशियात में सुन रहे हैं। कराची में मुनक्किदा चार रोज़ा फिल्मी मेला आज इख्तिताम पजीर हो गया है, जिसमें फिल्मी दुनिया की कई नामवर हस्तियां शरीक हुईं। इनमें अदाकार और हिदायतकार नंदिता दास भी हैं। नंदिता ने रामचंद पाकिस्तानी में लीड रोल किया और आजकल फिल्म मंटो की डायरेक्शन दे रही हैं। हमारी साथी फीफी हारून ने कराची में उनसे गुफ्तगू की, आइए सुनते हैं।
हम कराची में नंदिता दास के साथ बैठे हुए हैं,
खूबसूरत पेड़ के नीचे, ठंडी हवा और सामने समुंदर है या नदी है, पहली बात तो ये बताएं।
शायद क्रीक शुरू होता है और उसके बाद हाँ, समंदर।
बैक वाटर जैसी फीलिंग है क्योंकि उस तरफ के पेड़ भी दिखाई दे रहे हैं और एक वास्टनेस है, तो बहुत खूबसूरत सेटिंग है।
यू स्पोकन लाइक अ डायरेक्टर।
हाँ, क्योंकि अभी मैं डायरेक्शन में फंसी हुई हूँ, मंटो फिल्म बना रही हूँ, तो शायद वो डायरेक्टर का नजरिया अपने आप चश्मा पहन लिया है।
मंटो जो आपकी फिल्म है, लेट्स गो बैक टू द बिगिनिंग्स, बिकॉज़ रूट से ही बात शुरू होती है कि ये फिल्म क्यों आपने बनाने की सोची।
मैंने पहली बार मंटो को कॉलेज में पढ़ा था, दस्तावेज नाम का एक कलेक्शन था 5 वॉल्यूम्स का, कुछ कहानियाँ उसमें पढ़ी, वो फिल्मों में आने की पहले की बात है। फिर जब फिल्मों में आई तब लगा कि हाँ कुछ शॉर्ट स्टोरीज पे फिल्म बनानी चाहिए, फिर वो बात अधूरी रह गई, छूट गए मंटो। 2012 में जब उनकी सेंटिनरी सेलिब्रेशन हुई तो बहुत लोगों ने लिखा, यहाँ के अली सेठी ने भी एक बहुत अच्छा आर्टिकल लिखा था न्यूयॉर्कर में, उस तरह से इंडिया में भी हर मैगजीन और हर न्यूज़पेपर में था, तो बहुत सारे एसेज पढ़ने को मिले, उनके बारे में ज़्यादा जानने को मिला। तब लगा कि ये शख्स उतने ही दिलचस्प हैं जितनी उनकी कहानियाँ, और फिर मुझे ये भी लगा कि इतने फेमिलियर क्यों लग रहे हैं मुझे मंटो। और फिर ख्याल आया कि मेरे जो अब्बा हैं वो पेंटर हैं और वो काफ़ी उनमें एक मंटोनेस, एक मंटोयत है, जैसे बेबाक तरीके से बोलना, यू नो, किसी की परवाह उस तरह से ना करना, पैसों से बिल्कुल कोई उनका रिश्ता नहीं। तो
ये आप अपने वालिद की बात कर रही हैं या खुद की?
मैं अपने वालिद की बात कर रही हूँ और उन्हीं के जीन्स मुझ में भी हैं, तो मैं अपनी खुद की भी बात कर रही हूँ। तो जैसे मैं फिल्मों में हूँ लेकिन फिल्मों की दुनिया से बाहर रह के मैंने काम किया है, मेरे फादर ने भी उसी तरह का आर्ट मार्केट से बाहर रह के पेंटिंग की। मंटो जो इतने प्रोग्रेसिव राइटर थे लेकिन कभी प्रोग्रेसिव राइटर एसोसिएशंस उन्होंने ज्वाइन नहीं किए। आजकल आपके यहाँ पाकिस्तान में, हिंदुस्तान में, दुनिया भर में जो माहौल चल रहा है, आइडेंटिटी पॉलिटिक्स खेली जा रही है, प्रेजुडिस बढ़ गया है, फ्रीडम ऑफ एक्सप्रेशन खतरे में है, ये सारी चीज़ें मंटो के ज़माने में भी थी और उन्होंने अपनी ज़िंदगी से, अपने जो उन्होंने लिखा उससे एक तरह से रिस्पॉन्ड किया। और मुझे लगा कि मंटो की आड़ में, मंटो को सामने रखकर मैं शायद इन्हीं चीज़ों के बारे में कह सकती हूँ बेहतर तरीके से, ऑलमोस्ट लाइक यूजिंग मंटोज लाइफ एंड वर्ड्स टू रिस्पॉन्ड टू टुडेज प्रॉब्लम्स।
आप भी अलग ही रही हैं एक तरह से, कि अवे फ्रॉम द मेनस्ट्रीम, हालांकि आपने फिल्में जो की हैं दे बीन क्वाइट वर्सेटाइल।
थोड़ी बहुत मेनस्ट्रीम एक्टर्स के साथ की हुई है, मेनस्ट्रीम डायरेक्टर के साथ, जैसे मैंने एक अक्स की थी अमिताभ बच्चन के साथ, पिता की संजय दत्त के साथ, अर्थ की आमिर खान के साथ, तो मेनस्ट्रीम एक्टर्स के साथ की, लेकिन उन डायरेक्टर्स और उन एक्टर्स के लिए वो फिल्म हटके थी, जबकि मेरे लिए वो कंपैरेटिवली थोड़ी मेनस्ट्रीम थी। वो इनफैक्ट बहुत अर्ली इयर्स में मैंने की और फिर मुझे लगा कि नहीं, वो दुनिया, इट्स नॉट अबाउट द सॉन्ग एंड डांस, पर वो जो फिल्मी दुनिया का जो अपना एक बैगेज है, जो एक हायरार्की रहती है फिल्मों में, तो मेरा जो खुद का सोशल एक्टिविज्म और जो सोशल वर्क, सोशल एडवोकेसी का जो काम है, वहाँ हमारी पूरी कोशिश रहती है कि हम सोसाइटी को कैसे थोड़ा और इक्वल करें, इक्विटेबल करें, और फिल्मी दुनिया की जो पूरी एक जो हायरार्की रहती है उसमें होता है कि स्पॉट बॉय, लाइट बॉय सबसे नीचे होता है, एक्टर्स डायरेक्टर्स ऊपर होते हैं, खाना अलग होता है हमारा, इट्स अ वेरी वेरी हायरार्किकल इंडस्ट्री। दूसरी बात है कि आज के ज़माने में जहाँ सब कुछ पैकेजिंग और पीआर हो गया है, आपको अपने बारे में, अभी देखिए जैसे हम इंटरव्यू कर रहे हैं ये तो कम से कम 10 चीज़ों के बारे में बात करेंगे, लेकिन आजकल जो पीआर कंपनीज हो गई, 18-18 साल की लड़कियां जो इंडस्ट्री में आ रही हैं पीआर के साथ आ रही हैं, कि कैसे अपना 24 घंटे दिखाएं, एक खूबसूरती का स्टैंडर्ड बना दिया है कि आपके हमेशा बाल ऐसे होने चाहिए, कपड़े ऐसे होने, तो ये इन सब चीज़ों से मैं क्योंकि दूर रहना चाहती थी, आई वॉज़ वेरी क्लियर कि मुझे ये मेन स्ट्रीम इंडस्ट्री में नहीं काम करना है, और शायद उस वजह से मैंने काफ़ी सारी रीजनल फिल्में की।
और पाकिस्तान भी आप आईं, जहां आपने रामचंद पाकिस्तानी फिल्म की महरीन जब्बार के साथ।
जी, मैंने कई लोगों की एक्चुअली फर्स्ट फिल्म की है, क्योंकि मुझे लगता है उनको लगता है कि ये एक्सेसिबल है, आसानी से बात भी कर लेगी, मिल भी जाएगी, थोड़ा बहुत एक्ट भी कर लेगी, तो कई लोगों की फर्स्ट फिल्म की है। जब वो बड़ी बड़ी फिल्में करने लग जाते हैं फिर वो कमर्शियल एक्टर्स की तरफ चले जाते हैं।
एक्सेसिबल होना आपके लिए इन द आर्ट्स जरूरी है?
जरूरी है, क्योंकि हर फिल्म मेकर चाहेगा या हर एक्टर चाहेगा कि उसकी फिल्म लोग देखें, एक कम्युनिकेटिव आर्ट है। लेकिन अगर कंपेयर मैं करूं कि या तो मैं एक्सेसिबल आर्ट के चक्कर में ऐसी फिल्में करूं जहां मेरा मन ना हो, जो मेरी थिंकिंग के साथ जुड़ी ना हो, लेकिन जिस तरह का काम मैं करती हूं कम लोगों तक पहुंचती है, जैसे अगर मैंने कोई केरला में फिल्म की या बंगाल में फिल्म की तो वो वहीं के लोग देख पाते हैं, या किसी फेस्टिवल में चली जाती है, तो एक्सेसिबल उतनी नहीं है, लेकिन उसमें सोल है, उसमें काम करने में मज़ा आता है, उन एक्सपीरियंसेस ने मुझे इन्फ्लुएंस किया है मेरी सोच में। और कई आर्ट फिल्म के नाम पे बहुत बोरिंग और प्रीची और मैसेजी टाइप फिल्म होती है, उससे भी मुझे उतनी कोफ्त होती है जितनी की माइंडलेस यू नो फ्रॉथी फिल्म्स जो कमर्शियल होती है। और कभी कभी मेन स्ट्रीम फिल्म्स भी काफ़ी इंटरेस्टिंग सब्जेक्ट्स को लेती हैं।
तो ये फेस्टिवल में आप आई, क्या लगा आपको?
नहीं, ये तो बहुत अच्छा इनिशिएटिव है ये पिफ जो हम टीवी वालों ने शुरू किया है, सुल्ताना आपा ने, ऐसे माहौल में भी लोगों को जो वो साथ लेकर आई हैं और उन्होंने कहा कि नहीं पूरी कंटिंजेंट इंडिया से आए, बाकी जगहों से आए, ताकि ये डायलॉग बना रहे। कल भी हमारे कोलैबोरेटिव ऐसे पैनल डिस्कशंस में हम यही बात कर रहे थे कि हम कैसे कोलैबोरेट करें, क्यों ना हम एक ऐसा साउथ एशियन फोरम बनाएं फिल्म मेकर्स का, ताकि ये ना हो कि हम इस प्लेटफॉर्म की हमेशा ज़रूरत पड़े, पूरे साल इस तरह की चीज़ें चलती रहें।
आप पाकिस्तान इतना आती हैं कि एक वक्त था इंडिया में आपसे पूछा गया था कि आप पाकिस्तान इतना क्यों जाती हैं?
अभी भी पूछा जाता है, एंटी नेशनल भी कई बार कह दिया जाता है, बल्कि जब मुझे ट्रोलिंग होती है और जब गालियाँ पड़ती हैं तो उनको लगता है ये बहुत बड़ी गाली है कि कह देते हैं कि हम पाकिस्तान चले जाओ, अपने बच्चे को लेकर पाकिस्तान चले जाओ। हर तीसरे चौथे दिन मुझे ऐसा एक मैसेज आ जाता है। तो क्योंकि हमारी सियासतों ने और मीडिया ने एक ऐसा एक दुश्मन का माहौल बना दिया जाए, जैसे फॉर इंडिया पाकिस्तान इज़ द एनिमी, एंड यहाँ शायद उस तरह का हो कि इंडिया के, तो एक ऐसा एक खौफ का और एक ऐसा माहौल, एक दुश्मन का माहौल बना दिया गया है कि दोनों कंट्रीज एज इफ आर ऑलवेज एट वॉर, और कश्मीर के मसले को ऐसा जिंदा रखा गया है इतने सालों तक, सुलझाया नहीं है, मतलब बर्लिन वॉल गिर सकती है लेकिन यहाँ कश्मीर का मामला सुलझ नहीं सकता, ऐसा कुछ बना दिया अपनी आवामों को खुश रखने के लिए। तो मुझे लगता है कि इसीलिए पीपल टू पीपल थ्रू कल्चर थ्रू आर्ट्स मैं हमेशा से एंगेज रही हूँ। 96 में मैं पहली बार आई थी साउथ एशियंस फॉर ह्यूमन राइट्स, एक था जिसमें आसमा जहांगीर थी, वहाँ से कुलदीप नायर और आई के गुजराल, काफ़ी सारे लोग जुड़े हुए थे, तो मेरी तो बहुत यादें उस तरह की भी हैं। फिर कारा फिल्म फेस्टिवल एक कराची में हुआ करता था।
आसमा जहांगीर की आपने बात की
जी,
हाल ही में उनका इंतकाल हुआ, वी फील लॉस्ट आफ्टर दैट। इंडिया में भी भारत में भी लोगों को बहुत ही सदमा हुआ इसका,
खास तौर से जो उन्हें जानते थे, उनका जो लॉस है वो पूरे साउथ एशिया के लिए एक घाव है बिल्कुल। मैं पिछली बार जब लाहौर गई थी, जो शायद 1.5-2 साल की बात है, मैं उनके घर भी गई, तब मंटो पे काम भी कर रही थी, तब उन्होंने कहा था कि हम यहाँ पर एक स्क्रीनिंग रखेंगे घर पे, मतलब मेरी जो सोशियो पोलिटिकल थिंकिंग जो एक है ट्रेनिंग समझिए, उसका वो बहुत बड़ा एक हिस्सा रही मेरे लिए, एक तरह से मेंटोर थी। बहुत कम ऐसे एक्टिविस्ट हैं जो जब चाहे तो लड़ भी लें, गुस्सा भी कर लें और इतना हंस भी लें और एक लाइटनेस भी रखें। उनका एक सेंस ऑफ ह्यूमर भी कमाल था, इररेवरेंट थी, बहुत ही यूनिक किस्म की इंसान थी, और बहुत ज़्यादा जल्दी चली गई, उनको अभी बहुत काम करना था और बहुत लोगों को खास तौर से औरतों को इंस्पायर करना बाकी था।
आप मंटो पे फिल्म बना रही है, मगर जाहिर है मंटो का किरदार भी ऐसा है कि ख्वातीन उनके जो इर्द गिर्द थी, उनके जो फीमेल कैरेक्टर्स भी थी, उनकी लाइफ में भी, उनके लिखने में भी, दे वर ऑल्सो वेरी वेरी स्ट्रॉन्ग। तो जब आप एक मर्द की कहानी कहती हैं एक खातून फिल्म डायरेक्टर होते हुए, तो कोई नज़रिया फ़र्क होता है?
देखिए, जब आप डायरेक्ट करते हैं तब तो आप सिर्फ डायरेक्ट करते हैं, आप ये याद नहीं रखते, आपके खातून की नज़र से देखना चाहिए, ऐसा कुछ कॉन्शियसली बिल्कुल नहीं होता है। लेकिन आई एम श्योर एक सबकॉन्शियस लेवल पे, या सबकॉन्शियस भी ना कहूँ, पर मैं क्योंकि एक ख्वातीन हूँ, जायज़ है, जैसे एक मेल गेज हम कहते हैं, कई बार हम एक फिल्म देखते हैं कहते हैं ये एक आदमी बना सकता है, यू नो, उस तरह से शायद आपको देख के लगे, जैसे जब मैंने फिराक बनाई थी, तो मैं क्योंकि बहुत औरतों के मसलों पे काम करती हूँ, सबने मुझे कहा तुमने क्यों नहीं बनाई एक विमेन सेंट्रिक फिल्म, तो मैंने कहा कि भाई औरतें भी, ख्वातीन भी हर मसलों के बारे में सोचती हैं, उनका असर उन पर पड़ता है, जब वायलेंस होता है, रायट्स होते हैं, तो उनका असर तो औरतों और बच्चों पर बहुत ज़्यादा पड़ता है। पर फिराक भी देख के कई लोगों ने कहा कि हाँ ये लगता है कि एक औरत ने बनाई है, और मैं पूछती हूँ कैसे, तो सब कहते हैं कि उसमें जो फीमेल कैरेक्टर्स थे, एक तो ज़रूरी नहीं कि उनको अच्छा दिखाया जाए, लेकिन वो लेड हों, कॉम्प्लेक्स हों जैसे मेल कैरेक्टर्स होते। दूसरी बात, ये पोस्ट रायट फिल्म थी, लेकिन फिर भी उसमें कोई वायलेंस नहीं था, खून खराबा नहीं था, जबकि जब मेन डायरेक्टर्स होते हैं उनको हमेशा होता है थोड़ा सा खून वून दिख जाए, थोड़ी मार धाड़ हो, तो एक वो मेल पर्सपेक्टिव आता है। उसी तरह से अभी जो मैं मंटो पे बना रही हूँ, ये उनकी पूरी जिंदगी की कहानी नहीं है, 4 सालों की कहानी है, और पार्टीशन उसका एक बहुत अहम हिस्सा है, फिर भी मैंने बहुत एक इंटीमेट स्टोरी टेलिंग की है जैसे मंटो करते थे। कैरेक्टर ड्रिवन उनकी कहानियाँ होती थी, इंसानी जज्बों के बारे में, और मुझे लगता है कि क्योंकि ऐसे कम मर्द हैं जो इस तरह से सेंसिटिव हैं इन इश्यूज़ पे, और ख़ासतौर से ख्वातीनों के इश्यूज़ पे, तो ऐसे मर्दों को भी सेलिब्रेट करना हमारा काम है फॉर द फेमिनिस्ट मूवमेंट। कई बार हम इसी में कम रह गए हैं कि औरतें तो बहुत सवाल कर रही हैं, आगे आ रही हैं, हर तबके की औरतें बोल रही हैं, लेकिन हमने मर्दों को हमारे लेवल तक, उनकी ट्रेनिंग थोड़ी कम हो गई है, क्योंकि हम मर्दों को साथ लेके नहीं चलते, मतलब ये जो नई सोच की जो बात है, हमने इसको एक आदमी औरत की एक जंग बना दी है, जबकि ये नहीं है। फेमिनिस्ट तो एक बुरा लफ्ज हो गया अनफॉर्चुनेटली, और आइडियली तो हम सब ह्यूमनिस्ट हैं, ह्यूमनिस्ट होना चाहते हैं, पर क्योंकि औरतों की ये हालत है इसीलिए हमें फेमिनिस्ट होना पड़ रहा है। यानी एनवायरमेंट अगर अब्यूज ना होता तो एनवायरमेंटलिस्ट की क्या जरूरत पड़ती।
भारत से पूरी कंटिंजेंट फिल्म फेस्टिवल के लिए कराची आई है, और ऐसा वक्त है कि पाकिस्तान इंडिया के बीच काफी इश्यूज चल रहे हैं, मगर फिर भी आप पाकिस्तान हर दफा आती हैं, क्यों आती हैं आप पाकिस्तान?
मुझे वहाँ पर बहुत ऐसे प्रो मुस्लिम, प्रो पाकिस्तानी ऐसा कुछ कई बार कहा जाता है। मैं प्रो ह्यूमन बीइंग्स हूँ, प्रो पीस हूँ, उसमें किसी के लिए भी अगर डिस्क्रिमिनेशन हो, चाहे वो ख्वातीन हो, चाहे हमारे यहाँ कास्ट सिस्टम है तो चाहे वो लोअर कास्ट हो, चाहे दलित हो, चाहे माइनॉरिटीज हो, किसी के लिए भी अगर जब डिस्क्रिमिनेशन हो जाता है, एक प्रेजुडिस हो जाता है, एक अलगाव आ जाता है, तो ऑटोमेटिकली एक मन करता है कि नहीं उसको हम कैसे जोड़ें, उसकी दूरी कैसे हम कम करें। तो जब ये इंडो पाक इस तरह का एक काफ़ी समय से, तो काफ़ी अरसे से इस तरह का झगड़ा चल रहा है, तो एक ऑटोमेटिकली एक फीलिंग आती है कि यार लोग तो सब जगह एक जैसे हैं, लोग तो प्यार मोहब्बत से जीना चाहते हैं, ये क्यों हमें सियासती लोग लड़वा रहे हैं।
आते रहिए
जी, शुक्रिया, आप बुलाते रहिए।
अदाकार और हिदायतकार नंदिता दास बात कर रही थी हमारी साथी फीफी हारून से। समिन, जैसा कि आप जानते हैं कि पाकिस्तान और वेस्ट इंडीज़ की टीमें इस वक्त पहले T20 मैच में कराची के नेशनल स्टेडियम में मद्दे मुकाबिल हैं। BBC के क्रिकेट रिपोर्टर अब्दुल रशीद शकूर स्टेडियम में मौजूद हैं। रशीद, तकरीबन 1 घंटे का खेल हो चुका है, ताज़ा तरीन सूरत हाल?
11वें ओवर का खेल इस वक्त जारी है और पाकिस्तान की पोजीशन काफी मुस्तहकम, सिर्फ 2 विकेट पाकिस्तान की गिरी हैं, 101 रन बने हैं, और पाकिस्तान के दोनों ओपनर्स फखर जमान 39 रन बनाकर और बाबर आजम 17 रन बनाकर आउट हुए, और इस वक्त कप्तान सरफराज अहमद खेल रहे हैं 7 रन पर, और उनके साथ हुसैन तलत हैं जो अपना पहला मैच खेल रहे हैं T20 इंटरनेशनल। दोनों इतमान से खेलते हुए पाकिस्तान का स्कोर जो है वो 103 रन तक ले आए हैं। 11 ओवर मुकम्मल हुआ है, पाकिस्तान 11 ओवर के अख्तम पर 103 रन, 2 गाड़ियां 30 रन खेल रहे हैं, हुसैन दल जिसमें 2 चौके और 1 छक्का, और कप्तान सरफराज अहमद 7 रन पर उनका साथ दे रहे हैं।
नेशनल स्टेडियम कराची से इस तफसील के लिए अब्दुल रशीद शकूर, आपका बहुत बहुत शुक्रिया। और सामईन, मैच की ताज़ा तरीन सूरत हाल के लिए आप हमारी वेबसाइट bbcurdu.com पर भी आ सकते हैं। सैरबीन यहाँ इख्तिताम पजीर होता है। आज प्रोग्राम के एडिटर थे सकलैन इमाम, प्रोड्यूसर सलीम काजी, लंदन में स्टूडियो मैनेजर थे बैरी बर्न, और इस्लामाबाद स्टूडियोज़ में नुमानुल हक। सैरबीन की टीम और उमर आफरीदी को इजाज़त दीजिए, खुदा हाफिज़। आखिर में खबरों के खुलासे के साथ एक मरतबा फिर नाज़िश ज़फ़र।
انڈیا کے زیر انتظام کشمیر میں مسلح تصادم میں 8 شدت پسند اور 2 فوجی اہلکار ہلاک ہوئے ہیں، جس کے بعد ہونے والے مظاہروں پر فائرنگ کے نتیجے میں 2 شہری بھی ہلاک ہو گئے۔ پوپ فرانسس نے مذہبی تہوار ایسٹر کے حوالے سے اپنے خطاب میں کہا ہے کہ دنیا بھر کے رہنما شام میں خون ریزی کے فوری خاتمے کے لیے اقدام کریں۔ 10 سال کے عرصے میں پہلی مرتبہ جنوبی کوریا کے پاپ فنکار شمالی کوریا میں فن کا مظاہرہ کر رہے ہیں۔ تقریب میں شمالی کوریا کے رہنما کم جونگ اون نے بھی شرکت کی ہے۔ ترک صدر نے غزہ میں ہونے والی خون ریزی پر اسرائیلی وزیراعظم کو دہشت گرد قرار دیا، جس کے جواب میں اسرائیلی وزیراعظم نے کہا ہے کہ وہ ان سے اخلاقی درس نہیں لیں گے۔ کوئٹہ میں نامعلوم مسلح افراد کے حملے میں ہزارہ قبیلے سے تعلق رکھنے والا ایک شخص ہلاک ہو گیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔